اس کے بعد اب آزمائش ہے مکہ والوں کی، شکار کے رسیہ تھے، بہت شوق سے کھیلتے تھے، اللہ نے آزما لیا. یا ایھا الذین آمنوا لیبلونکم اللہ بشیء من الصید تنالہ ایدیکم، اے لوگوں جو ایمان لائے ہو، اللہ تمہیں شکار کے ذریعے سے سخت آزمائش میں ڈالے گا. یاد رکھیے کہ آزمائش ہمیشہ پسند کی چیز پہ آتی ہے، جو چیز آپ کو فیورٹ ہوگی نا، اللہ اسی پہ آپ کو پکڑ لے گا، اور جہاں کوئی چیز آپ کی یہ بن جائے آپ کے ہائٹس مائی ویک پوائنٹ، اس کو آج سے ختم کر دیں. ڈونٹ میک اینی ون یور ویک پوائنٹ. بعض بچے ماؤں کے ویک پوائنٹ ہوتے ہیں، کہتے ہیں اس کی آنکھوں میں آنسو نہیں دیکھ سکتی، کبھی بچیاں، کبھی بیٹے، کبھی اکیلا بیٹا، کبھی دو بیٹے، کچھ ہر ایسی چیز جس میں آپ کا دل پڑا ہوا نا، اس کو نکال دیں دل سے، کیونکہ اللہ چاہتا ہے ہم صرف اس کے لیے خالص رہیں. تو بہت زیادہ ویک پوائنٹ جن چیزوں کو بنائے آپ آزما کے دیکھیں، اسی چیز پہ پکڑ آتی ہے. بعض لوگوں کا تو ویک پوائنٹ ان کا سیل فون ہے، وہ دھڑم سے گرتا ہے اس کی اسکرین ٹوٹ جاتی ہے. بعض کا ویک پوائنٹ ان کی گاڑی ہے. ایک بڑا اچھا تجربہ ہوا، صرف اس لیے سنا رہی ہوں کہ آپ سب ریلیکس ہو جائیں. ہم کہیں کھڑے تھے اور میرے ساتھ آپ ہی ساتھیوں میں سے کوئی بھی تھی، تو ہم انتظار میں تھے اپنی گاڑی کے، بہت رش تھا، کہیں آنے میں ٹائم تھا. تو ہم ایک جگہ کھڑے ہوئے تو وہاں ایک دو گاڑیاں پیچھے کھڑی تھی، یقیناً ہم نے اس گاڑی کو ٹچ کر ہی لیا ہوگا، جیسے کھڑا بندہ تھوڑا سا ایسے ایزی فیل کرتا ہے. ایک عورت ادھر سے نکل کے آئی، اس کی کوئی شاپ تھی، اللہ رحم کرے، بالکل اس کا حال ہولیا ایسا ہی تھا کہ آنکھیں بندہ نیچے جھکا لے. تو وہ آ کے نا تو ہمیں بڑی رونق سے کہنے لگی کہ میری گاڑی کو ٹچ نہیں کرو تم نا. پہلی نظر میں اس کی بات کیا سمجھی کہ اس کا بیوی اس کے اندر ہے، لیکن جب یہ بات غور کی تو کہیں گی دس کار از مائی بیبی. بلیک عورت تھی، نان مسلم ہی تھی، لگنے سے تو وہی لگ رہی تھی، یعنی اس کو ہمارا اس کی گاڑی کو ٹچ کرنا اتنا برا لگا کہ میری گاڑی کو تم ٹچ کر دو گے تو شاید اس کو اسکریچ پڑے گا، تو پلیز اس کو چھوڑ دو. اس وقت سے میرے ذہن میں یہ چیز ہے، وہ گاڑی اس کا بیبی بن گیا، اتنی کیئرفل ہے. اسلام ابھی تک ہمارا بیبی کیوں نہیں بنا؟ تو اللہ تعالیٰ ہمیں توفیق دے کہ ہم اپنے دل میں اس کی محبت کو محسوس کریں. فرمایا اللہ تعالیٰ تمہیں کیسے آزمائے گا، جو بالکل تمہارے ہاتھوں اور نیزوں کی زد میں ہوگا، یہ دیکھنے کے لیے کہ تم میں سے کون اس سے غائبانہ ڈرتا ہے. پھر جس نے اس تنبیہ کے بعد اللہ کی مقرر کردہ حدوں سے تجاوز کیا، اس کے لیے دردناک سزا ہے. اے لوگو جو ایمان لائے ہو، احرام کی حالت میں شکار نہ مارو، اور اگر تم میں سے کوئی جان بوجھ کر ایسا کرے تو جو جانور اس نے مارا اسی کے ہم پلہ ایک جانور اسے مویشیوں میں سے نظر کرنا ہوگا، جس کا فیصلہ تم میں سے دو عادل آدمی کریں گے، اور یہ نذرانہ کعبہ پہنچایا جائے گا، یا نہیں تو اس گناہ کے کفارے میں چند مسکینوں کو کھانا کھلانا ہوگا، یا اس کے بقدر روزے رکھنے ہوں گے تاکہ وہ اپنے کیے کا مزہ چکھے، پہلے جو کچھ ہو چکا اسے اللہ نے معاف کر دیا. دعا کر لیں اپنے لیے کہ اللہ تعالیٰ جو پچھلی زندگی میں کر چکے ہمیں معاف کر دے. تین سیکنڈ تک اپنے لیے دعا مانگے جو آپ کا دل چاہے، کیونکہ حدیث میں آتا ہے کہ قرآن پڑھنے کے دوران دعائیں قبول ہوتی ہیں. میں بھی مانگتی ہوں، آپ بھی مانگے. لیکن اب اگر کسی نے اس حرکت کو دہرایا تو اس سے اللہ بدلہ لے گا. اللہ سب پر غالب ہے اور بدلہ لینے کی طاقت رکھتا ہے. تمہارے لیے سمندر کا شکار اور اس کا کھانا حلال کر دیا گیا، جہاں تم ٹھہرو وہاں بھی اسے کھا سکتے ہو، اور قافلے کے لیے زیادہ راہ بھی بنا سکتے ہو. البتہ خشکی کا شکار جب تک تم احرام کی حالت میں ہو تم پر حرام کیا گیا ہے، پس بچو اس خدا کی نافرمانی سے جس کی پیشی میں تم سب کو گھیر کر حاضر کیا جائے گا. اس کو ہائی لائٹ کر لیں، وَاتَّقُوا اللَّهَ الَّذِي إِلَيْهِ تُحْشَرُونَ. جس کو اللہ کے سامنے کھڑا ہونا یاد رہے گا نا، وہ کبھی بھی چھوٹی چھوٹی باتوں کو بنیاد نہیں بنائے گا اللہ کے راستے سے پیچھے ہٹنے کی. جعل اللہ الکعبۃ البیت الحرام قیاما للناس، اللہ نے مکان محترم کعبہ کو لوگوں کے لیے اجتماعی زندگی کے قیام کا ذریعہ بنایا، اور ماہ حرام اور قربانی کے جانوروں اور قلادوں کو بھی اس کام میں معاون بنا دیا، تاکہ تمہیں معلوم ہو جائے کہ اللہ آسمانوں اور زمین کے سب حالات سے باخبر ہے اور اسے ہر چیز کا علم ہے. خبردار ہو جاؤ، اللہ سزا دینے میں بھی سخت ہے اور اس کے ساتھ بہت درگزر اور رحم کرنے والا بھی ہے. رسول پر تو صرف پیغام پہنچا دینے کی ذمہ داری ہے. پہنچا گئے اللہ کے نبی، الحمدللہ. آگے تمہارے کھلے اور چھپے سب حالات کا جاننے والا اللہ ہے. اے پیغمبر، ان سے کہہ دو کہ پاک اور ناپاک بہرحال یکساں نہیں ہے، خواہ ناپاک کی کثرت تمہیں کتنا ہی خوش کرنے والی کیوں نہ ہو. پس اے لوگوں جو عقل رکھتے ہو، اللہ کی نافرمانی سے بچتے رہو، امید ہے کہ تمہیں فلاح نصیب ہوگی. یہ سر ہائی لائٹ کر لیجیے، آیت 100. कुल ला यस्तविल खबीस व तैयब, इसमें भी एक बहुत ही खूबसूरत नुक्ता है, और वो क्या है कि हराम में बज़ाहर कसरत होती है लेकिन हलाल थोड़ा भी हो तो बबरकत होता है। आप देखिए कि हमारे पास आधा ग्लास जमजम का हो, क्या वो आधा ग्लास लेना पसंद करेंगे या हम एक पूरा जग जिसमें उस आधे ग्लास को डालकर बाकी पानी डाल दिया जाए। प्योर थिंग्स अच्छी होती है ना। आप प्योर जूस क्यों खरीदते हैं? क्योंकि वो प्योर है। या आप उसमें पानी डाला हुआ और बाकी सारा जो है वो पानी से भरा हुआ लेंगे। इसी तरह याद रखिए कि जब हम अल्लाह के रास्ते में कोई चीज़ छोड़ते हैं ना, मिसाल है कि कोई ऐसी चीज़ थी हमारे खाने पकाने में कमाने में कि जो हलाल नहीं थी, निकाल दीजिए, बस उतनी सी चीज़ को निकाल दें। आप देखेंगे इनकम पहले $10,000 एक महीने की थी ना, अब आपकी सेल सिर्फ 2-3 हज़ार भी रह गई, इस 2-3 हज़ार में वो बरकत होगी जो 10 में नहीं है। अल्लाह ताला में क्वांटिटी से ज्यादा क्वालिटी कॉन्शियस बना दे। ऐ लोगो जो ईमान लाए हो, ऐसी बातें ना पूछा करो जो तुम पर जाहिर कर दी जाए तो तुमको नागवार गुजरे, लेकिन अगर तुम इन्हें ऐसे वक्त पर पूछो कि जबकि कुरान नाजिल हो रहा हो तो वो तुम पर खोल दी जाएंगी। अब तक जो कुछ तुमने किया अल्लाह ने इसे माफ कर दिया, वो दरगुजर करने वाला और बुरदवार है। तुमसे पहले एक गिरोह ने इसी किस्म के सवालात किए थे, फिर वो लोग इन्हीं बातों की वजह से कुफर में मुबतला हो गए। अल्लाह ने कोई बहीरा मुकरर नहीं किया, न साहिबा न वसीला न हम। ये मुशरिकीन मक्का की बिदात थी। कुछ जानवरों को कहते ये अल्लाह के लिए खालिस हैं, कुछ बुतों पे डाल देते। कोई मसलन जैसे हाम, इधर लफ्ज आपने पढ़ा, तो हाम उस ऊंट को कहते थे जिससे 10 बच्चे पैदा हो जाए, यानी जिसके जरिए से 10 बच्चे पैदा हुए, अब उसको खुला छोड़ देते थे। कहते ये बहुत पहुंचा हुआ, ये बुजुर्ग हो गया, इसकी वजह से 10 बच्चे पैदा हुए, अब वो दूसरों की खेतियों को चरे चुगे जाके नुकसान दे, रोकते नहीं थे। इसी तरह आज भी अगर आप देखें तो इंटीरियर में कुछ गायें फिर रही होती हैं, लोग कहते हैं ये जी अब्दुल कादर जिलानी के नाम की गायें हैं, ये लाल शहबाज कलंदर के नाम की गायें हैं, तो अल्लाह ताला कहते हैं ऐसी बातें तुम कह रहे हो, अल्लाह ने तो इसकी कोई बात नहीं कही। मगर ये काफिर अल्लाह पर झूठी तोहमत लगाते हैं, इनमें से अक्सर बेअक्ल हैं, कैसी वहमी बातों को मानते हैं। और जब इनसे कहा जाता है क्या उस कानून की तरफ जो अल्लाह ने नाजिल किया और पैगंबर की तरफ, तो जवाब देते हैं कि हमारे लिए तो बस वही तरीका काफी है जिस पर हमने अपने बाप दादा को पाया। ये है रीजन, अंधी तकलीद, ब्लाइंडली फॉलो करना। याद रखिए कि बाप दादा की इज्जत करनी है, रिस्पेक्ट करनी है, लेकिन उनको होली नहीं समझना। अल्लाह को अच्छे लगते हैं वो लोग जो अपने बड़ों की बातें माने, लेकिन आप उनको कैसे लेना है कि बस आपने उनकी वो चीजें लेनी है जो अच्छी थी। बस आप देखिए आजकल इंटीक का शौक है ना, लोग इंटीक्स के तौर पे पुरानी चीजें लाके खरीद लेते हैं। इसी तरह बाज लोग दीन के नाम पे बाप दादा की खताओं और उनकी काम इल्मी की चीजों को भी जिंदगी में सजा लेते हैं। आज अगर हम अपनी शादी देखें, माइयों क्या है, मेहंदी क्या है, उपटन की रस्म क्या है, सिर्फ बाप दादा का नाम है, लेकिन हम क्यों नहीं छोड़ पाते, कहते हैं तौबा करो वो शादी भी है जिसमें पीला जोड़ा ना पहना जाए। चलिए हजरत फातिमा की शादी का किस्सा सुन के देखिए, कितनी मेहंदी लगी, कितने उपटन लगे, कितनी सास सुहागनों ने उनको मेहंदी लगाई, कुछ भी तो नहीं है। तो आज जरा बात तो करके देखे, लोग कहेंगे ये कोई शादी है जिसमें ये रस्में ना हो। तो याद रखिए जब तकलीद की जाती है ना तो 2 शराइत के साथ की जाएगी। नंबर 1 हिदायत वाली बात है, कुरान और सुन्नत से नहीं टकराती, कोई हरज की बात नहीं है। और दूसरी बात है कि अगर गलत चीज दिखे तो आप अपने बाप दादा की रिस्पेक्ट कर रहे हैं लेकिन उनको होली ना बनाएं। आज मुसलमानों का यही हाल है, एक तो दीन के नाम पे भटके, एक रस्म और रिवाज के नाम पे भटक के। अल्लाह ताला हमें अपनी अकल इस्तेमाल करने की तौफीक अता फरमाए। ऐ लोगों जो ईमान लाए हो, अपनी फिक्र करो, किसी दूसरे की गुमराही से तुम्हारा कुछ नहीं बिगड़ता अगर तुम खुद राह रास्त पर हो। अल्लाह की तरफ तुम सबको पलट कर जाना है, फिर वो तुमको बता देगा तुम क्या कुछ कर रहे थे। या इत हाईलाइट करें, हर वो साथी जो ये कहता है कि मैं दूसरे की वजह से घूम रहा हूं, मेरे शौहर नहीं पसंद करते, मेरे ससुराल का माहौल नहीं है, मेरे बच्चे अब पसंद नहीं करने लगे और मेरी दोस्तें नहीं करती, तो अल्लाह ताला कहते हैं अपनी फिक्र करो, जब कब्र में डाले जाओगे इनमें से कोई तुम्हारे पास नहीं आएगा। कोई दूसरे के प्रेशर में आता ही तब है जब वो खुद अपनी बात पर सच्चा नहीं होता। तो जब भी कभी आपका मेरा दिल चाहे किसी दूसरे का नाम लेने पे, तो उसकी जगह अपना नाम लिखें। हम सिर्फ उसी वक्त दूसरे की मानते हैं जब हम अंदर से खुद वीक होते हैं, वो जिसको कहते हैं ना कि जो हो जौके यकी पैदा तो कट जाती हैं जंजीरें। और दूसरी बात है कि दूसरों की इसलाह नहीं छोड़नी। बाज लोगों ने इसे एक आयत को लेकर सारे दीन की बुनियादें हिला दी, कहते हैं जी कोई फिक्र नहीं है, किसी को कुछ ना करो, अपनी फिक्र करो। तो फिर तो आप पूरे दिन में से वो सारी आयतें निकाल दीजिए, बल्कि इस साल का तो थीम ही निकाल दीजिए कि तुम्हें या अमरू न बिल मारूफ व यनहौ न अनिल मुनकर करना है। करें क्या, अपनी इसलाह करें और दूसरों की इसलाह की फिक्र करें। और एक जुमला मैं अक्सर बोलती हूँ कि दूसरों की हिदायत के लिए ना तड़पना खुद अपने हिदायत पे ना होने की अलामत है। यानी हिदायत एक कंटेजियस थिंग है, आपको मिलती है तो ये हो ही नहीं सकता आप अपनी बच्ची के लिए ना तड़पें, फिर अपनी दोस्त, फिर अपने भाई बहन शौहर बच्चे तड़पते। अगर हम नहीं तड़प रहे ना अभी, इट्स ओके, कोई बात नहीं, ऐसे ही है, तो समझे अभी अपनी भी नहीं है। और अल्लाह से दुआ करते हैं कि अल्लाह हमें हिदायत दे। और आप नोट करें इस बारे में हिदायत की बात कितनी कसरत से आ रही है। फिर फरमाया लोगों, जो अभी तवील आयतों में से, और आप देखिए किसी की मौत के वक्त अगर वो सफर में मरता है तो वो अपनी बिलोंगिंग्स कैसे किसी को दे सकता है, ये एक वाकये से रिलेटेड है, इन आयतों को हम पढ़ेंगे। ए लोगो जो ईमान लाए हो, जब तुम में से किसी की मौत का वक्त आ जाए और वो वसीयत कर रहा हो तो इसके लिए शहादत का नसाब ये है कि तुम्हारी जमात में से दो साहिबे अदल लोगों को गवाह बनाए, या अगर तुम सफर की हालत में हो और वहां मौत की मुसीबत पेश आ जाए, पता चला कि मौत की मुसीबत होती है, तो वहां मौत की मुसीबत पेश आ जाए तो गैर लोगों ही में से दो गवाह ले लिए जाए। फिर अगर कोई शक पड़ जाए तो नमाज के बाद दोनों गवाहों को मस्जिद में रोक लिया जाए, और अल्लाह की कसम खाकर कहें कि हम किसी जाती फायदे के बस शहादत बेचने वाले नहीं, और ख्वाह हमारा कोई रिश्तेदार ही क्यों ना हो, हम इसकी रियायत करने वाले नहीं और ना खुदा वास्ते की गवाही को हम छुपाने वाले हैं। अगर हमने ऐसा किया तो गुनाहगार लोगों में शामिल होंगे, लेकिन अगर पता चल जाए कि इन दोनों ने अपने आप को गुनाह में मुब्तला किया तो फिर इनकी जगह दो और शख्स जो इनकी बनिस्बत शहादत देने के लिए अहलतर हों, इन लोगों में से खड़े हों जिनकी हक तल्फी हुई हो, और वो अल्लाह की कसम खाकर कहें कि हमारी गवाही इनकी गवाही से ज्यादा सच्ची है और हमने अपनी गवाही में कोई ज्यादती नहीं की, और अगर हम ऐसा करें तो हम जालिमों में से होंगे। इस तरीके से ज्यादा तवक्को की जाती है कि लोग ठीक ठीक शहादत दें, या कम अज कम इस बात ही का खौफ करेंगे कि इनकी कस्मों के बाद दूसरी कस्मों से कहीं इनकी तरदीद ना हो जाए। अल्लाह से डरो, अल्लाह नाफरमानी करने वालों को अपनी रहनुमाई से महरूम कर देता है। अब यहां से आगे सूरत के एंड तक क्यामत का मंजर है, बड़े बड़े अंबिया कराम की पेशी हो रही है, मेरे और आपके तो हालात का पता नहीं उस दिन क्या मामला होगा। आइए पढ़ते हैं। यौम यजमुल्लाहुर रुसुल, जिस रोज अल्लाह सब रसूलों को जमा करके पूछेगा तुम्हें क्या जवाब दिया गया, तो वो अर्ज करेंगे हमें कुछ इल्म नहीं। क्यों कहेंगे? खौफ की वजह से। हर नबी ने जवाब देना है कि अपनी उम्मत से क्या रिस्पांस मिला था, तो नबी घबराएंगे उस दिन, और जो दुनिया से उनके जाने के बाद हुआ उसका तो उनको पता भी नहीं है। आप ही तमाम पोशीदा हकीकतों को जानने वाले हैं। फिर तसव्वुर करो इस मौके का जब अल्लाह फरमाएगा, ए मरियम के बेटे ईसा, या आखिरी रुकू नॉन मुस्लिम फ्रेंड से अगर आपकी कोई लैक्स लैक है तो आप बड़े प्यार से ही सुना सकते हैं। क्यामत के दिन ईसा और मरियम के साथ क्या होने वाला है, ये अगर आज दुनिया में समझ आ जाए तो सारे ही डिफरेंट सेक्स जो है क्रिश्चियनिटी के, वो अपनी इसलाह करने पर तैयार होंगे। और वो क्या है, अल्लाह ताला किन से पूछेगा, ईसा से। क्या पूछेगा? ए मरियम के बेटे ईसा, याद करो मेरी इस नेमत को जो मैंने तुझे और तेरी माँ को अता की थी, मैंने रूहे पाक से तेरी मदद की, तू गहवारे में भी लोगों से बात करता था और बड़ी उम्र को पहुंच कर भी, मैंने तुझको किताब और हिकमत और तौरात और इंजील की तालीम दी, तू मेरे हुक्म से मट्टी का पुतला परिंदे की शक्ल का बनाता और इसमें फूंकता था और वो मेरे हुक्म से परिंदा बन जाता, तू मादरजाद अंधे और कोड़ी को मेरे हुक्म से अच्छा करता था, तू मुर्दों को मेरे हुक्म से निकालता था। फिर जब तुम बनी इसराइल के पास वाजे निशानियां लेकर पहुंचे और जो लोग इनमें से मुनकर हक थे उन्होंने कहा ये निशानियां जादूगरी के सिवा और कुछ नहीं, तो मैंने ही तुझे इनसे बचाया, और जब मैंने हवारियों को इशारा किया कि मुझ पर और मेरे रसूल पर ईमान लाओ, तब उन्होंने कहा हम ईमान लाए और गवाह रहो कि हम मुस्लिम हैं। नोट कर, हजरत ईसा की जिंदगी में वो उनके फॉलोअर्स खुद को क्या कह रहे हैं, मुस्लिमोन। तो ये आज कहां से लफ्ज आ गया, क्रिश्चियन सेक्टेरियन नेम है, फिरका वाराना नाम है, अल्लाह ने ये नाम इनको नहीं दिया। और हवारियों के सिलसिले में वो वाक्य भी याद रहे जब हवारियों ने कहा ईसा इब्ने मरियम कि आपका रब हम पर आसमान से खाने का एक ख्वान उतार सकता है, तो ईसा अलैहिस्सलाम ने कहा अल्लाह से डरो अगर तुम मोमिन हो, उन्होंने कहा हम बस ये चाहते हैं कि इस ख्वान से खाना खाएं और हमारे दिल मुतमईन हो और हमें मालूम हो जाए कि आपने जो कुछ हमसे कहा है वो सच है और हम इस पर गवाह हों। इस पर ईसा इब्ने मरियम ने दुआ की اے اللہ، یہ یونیک دعا ہے قرآن کی جس میں لفظ اللہم اور ربنا اکٹھا ہے. عمومی مزاج کے قرآنی دعائیں جو ہیں وہ ربنا سے شروع ہوتی ہیں، اور حدیث کی دعائیں جن کو مسنون دعائیں کہتے ہیں وہ اللہم سے شروع ہوتی ہیں، لیکن اس دعا میں دونوں لفظ ساتھ آگئے. اللہم ربنا انزل علینا مائدتا من السماء، اے اللہ ہمارے رب ہم پر آسمان سے خوان نازل کر جو ہمارے لیے اور ہمارے اگلے پچھلوں کے لیے خوشی کا موقع قرار پائے، اور تیری طرف سے ایک نشانی ہو، ہم کو رزق دے اور تو بہترین رازق ہے. اللہ نے جواب دیا، میں اس کو تم پر نازل کرنے والا ہوں، مگر اس کے بعد جو کوئی تم میں سے کفر کرے گا اسے میں سخت سزا دوں گا جو میں نے کسی کو دنیا میں نہ دی ہوگی، غرض جب یہ احسانات چاہ دلا کر اللہ فرمائے گا. اب یہاں آپ ذرا حضرت عیسیٰ کے دل کی حالت سوچئے. عیسیٰ ابن مریم، کیا تو نے لوگوں سے کہا تھا کہ اللہ کے سوا مجھے اور میری ماں کو خدا بنا لو؟ تو وہ جواب میں عرض کریں گے، سبحان اللہ، میرا یہ کام نہ تھا کہ وہ بات کہتا جس کے کہنے کا مجھے حق نہ تھا، اگر میں نے ایسی بات کہی ہوتی تو آپ کو ضرور علم ہوتا. آپ جانتے ہیں جو کچھ میرے دل میں ہے اور میں نہیں جانتا جو کہ آپ کے دل میں ہے، آپ تو ساری پوشیدہ حقیقتوں کو جاننے والے ہیں، میں نے ان سے اس کے سوا کچھ نہیں کہا تھا. یہ ہے میسج آف جیزس. اگر ہم دعویٰ بکس بنائیں اور یہ آیتیں کوٹ کر دیں تو کتنے کرسچین جو کم از کم یہ تو مانتے ہیں کہ قرآن سچی کتاب ہے وہ مان جائیں گے کہ جیزس کا میسج کیا تھا، میں نے اس کے سوا کچھ نہیں کہا جس کا حکم آپ نے دیا تھا، یہ کہ اللہ کی بندگی کرو جو میرا رب بھی ہے اور تمہارا رب بھی. میں اسی وقت تک ان کا نگران تھا جب تک میں ان کے درمیان رہا، جب آپ نے مجھے واپس بلا لیا تو آپ ہی ساری چیزوں پر نگران ہیں. اب اگر آپ انہیں سزا دیں تو وہ آپ کے بندے ہیں، اور اگر معاف کر دیں تو اب غالب و دانا ہے. یہی وہ آیت ہے جس پہ اللہ کے نبی صلی اللہ علیہ وسلم ساری رات روتے رہے اور دعا کرتے رہے کہ اللہ میری امت کو بخش دے. نبی تو راتوں کو دعائیں مانگے امت کی بخشش کی، اور امت راتوں کو ایسے کام کرے جو اللہ کو غضب دلائیں، تو پھر نبی کی دعائیں نہیں لگتی. تب اللہ فرمائے گا، یہ وہ دن ہے جس میں سچوں کو ان کی سچائی نفع دیتی ہے، ان کے لیے ایسے باغ ہیں جن کے نیچے نہریں بہ رہی ہیں، یہاں وہ ہمیشہ رہیں گے، اللہ ان سے راضی ہوا اور وہ اللہ سے، اور یہی بہت بڑی کامیابی ہے. کیا بتایا، سچ. اور بھی جگہ ہم پڑھیں گے، سچوں کا ساتھ دو کونوں ماں صادقین، اور دنیا کا سب سے بڑا سچ اللہ کے ایک ہونے کی بات اور اسلام کی بات ہے. اور آخری آیت، للہ ملک السماوات والارض، اللہ ہی کے لیے جو کچھ آسمان اور زمین میں ہے، اور وہ ہر چیز پر قدرت رکھتا ہے. یہاں پہ ایک بہت خوبصورت سورت پوری ہوئی، تھوڑا سا آپ کو مزاج فرق لگے گا.